نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد، آج کل دو باتوں کا بڑا چرچا ہے، ایک جو ہے وہ ہریکین کا بہت چرچا ہو رہا ہے کہ کریبین کے کچھ جزیروں میں ایک ہریکین نے تباہی مچا دی ہے، اور ہزاروں انسان اس سے متاثر ہوئے ہیں، اور دوسری بات جس کا خوب چرچا ہے وہ روہنجیا مسلمانوں کا ہے۔ اس وقت اخباروں میں اور میڈیا میں یہ کہا جا رہا ہے کہ اس وقت دنیا میں سب سے زیادہ پرسیکیوٹیڈ کوئی قوم اگر ہے تو یہ روہنجا مسلمانوں کی ہے۔ یہ برما کے لوگ ہیں جسے آج کل میانمار کہتے ہیں، تو یہ برما کے رہنے والے ہیں، سالہ سال سے وہاں رہتے ہیں، یہ وہاں کے سٹیزن ہیں، لیکن یہ سیاست کے شکار ہوئے، جس کے نتیجے میں وہاں کی حکومت انہیں وہاں کے باشندے تسلیم کرنے کے لیے تیار نہیں، اور ان کے بارے میں ایک عام جو پروپیگنڈا کیا جاتا ہے وہ یہ ہے کہ یہ لوگ بنگلہ دیشی ہیں، یہ برمیز نہیں ہیں، اور جب یہ بنگلہ دیشی ہے تو انہیں بنگلہ دیش چلے جانا چاہیے، یہاں کیا کر رہے ہیں، حالانکہ حقیقت میں وہ برما کے رہنے والے لوگ ہیں، اور بنگلہ دیش جو ہے وہ خود معیشت کے اعتبار سے ایک کمزور ملک ہے، بنگلہ دیش میں اتنی طاقت نہیں ہے کہ وہ ان مسلمانوں کو اپنے ملک میں پناہ دیں، پھر بھی کئی لاکھ جو ہے وہ منتقل ہو کر کے بنگلہ دیش میں پناہ لیے ہوئے ہیں، چھوٹے چھوٹے بچے، بوڑھے، عورتیں اپنی جان بچا کر برما سے بھاگ رہے ہیں اور بھاگ کر یہاں بنگلہ دیش میں پناہ لے رہے ہیں، اور جیسے میں نے کہا کہ بنگلہ دیش کی خود کی معیشت بہت کمزور ہے، تو جتنا ان سے ہو رہا ہے وہ کر رہے ہیں، ابھی تک انہوں نے اپنے بارڈر بند نہیں کیے ہیں، یہ بڑی بات ہے، اور دوسرے ملکوں سے بھی جو کچھ ایڈ آ رہی ہے اس کے باوجود ان کی ضرورتیں پوری نہیں ہو پا رہی ہیں۔ تو یہ دو باتیں ہیں جن کا اس وقت بہت چرچا ہے، اور یہ دونوں کے دونوں حادثے ہیں، یہ مصیبتیں ہیں جو اللہ جل جلالہ عم نوالہ کی طرف سے آتی ہیں۔ اب ان مصیبتوں میں کیا حکمتیں ہیں، اللہ تعالی شانہ کو کیا منظور ہیں، وہ تو اللہ ہی بہتر جانتے ہیں، لیکن میں اس حوالے سے پہلی بات تو یہ کہنا چاہتا ہوں کہ اس قسم کے جب حوادث پیش آتے ہیں، کسی جگہ زلزلہ، کسی جگہ سونامی، کسی جگہ سیلاب، کسی جگہ ڈراؤٹ، فیمن، اور بارش نہ ہونے کی وجہ سے بھوک، قحط، کسی جگہ طاقتور جو ہے وہ کمزور پہ مسلط ہو جاتا ہے، ایسا دنیا میں پتہ نہیں اس وقت کتنے لوگ کتنے حوادث میں مبتلا ہوں گے۔ یہ تو وہ حوادث ہیں جو اجتماعی حوادث کہلاتے ہیں، حوادث، مصیبتیں، پریشانیاں، اور کچھ حوادث وہ ہیں جو انفرادی ہوتے ہیں، मैं किसी मुसीबत में गिरफ्तार हूं, हाफिज साहिब किसी मुसीबत में गिरफ्तार हैं, साजिद भाई किसी मुसीबत में गिरफ्तार हैं, मौलाना किसी मुसीबत में गिरफ्तार हैं, हर एक अपनी अपनी मुसीबत में, कोई किसी बीमारी से परेशान है, कोई अपने औलाद से परेशान है, कोई बीवी की वजह से परेशान है, कोई पड़ोसी की वजह से परेशान है, कोई कर्ज की वजह से परेशान है। तो ये जो हवादिस है, हवादिस, इसमें जब हम किसी को मुब्तला देखते हैं तो हमारी एक बहुत बड़ी गलती होती है, और वो गलती ये होती है कि हम तमाशाई और स्पेक्टेटर बनकर देखते हैं। ये बहुत बड़ी गलती है, तमाशाई और स्पेक्टेटर। रोजाना न्यूज चैनल पर जाएंगे, अखबारों को पढ़ेंगे, क्या हो रहा है, क्या हो रहा है म्यांमार में, क्या हो रहा है म्यांमार में, क्या हो रहा है। इसलिए कि ये इंसान की फितरत है कि वो अजीब अजीब चीजों की जुस्तजू में रहती है। वो फितरत इंसान की, इंसान अजीब अजीब चीजों कि ओ इतना सैलाब आया और इतने घर तबाह हो गए, ऐसे फोटो को देखने का उसको शौक होता है कि भाई पहले घर कैसा था और सैलाब के बाद कैसा हो गया, हरिकन से पहले बिल्डिंग कैसी थी, हरिकन के बाद कैसी हो गई। वो एक जुस्तजू, ये स्पेक्टेटर है, ये तमाशाई है। नहीं, हमें इबरत की निगाह से देखना चाहिए, इन वाकयात के बारे में गुफ्तगू भी करनी चाहिए, लेकिन इबरत लेने के लिए। और वो इबरत क्या कि जिस तरह हम बिल्कुल कंफर्टेबल हैं, आज बहुत अच्छी हालत में है, आराम में है, राहत में है, हमारे पास जिंदगी के सारे वसाइल मौजूद हैं, बल्कि जितने वसाइल चाहिए उससे ज्यादा मौजूद हैं, तो हमारी जो हालत है कल तक उनकी भी यही हालत थी, और आज इनकी हालत क्या होगी देखो, आज क्या हालत हो गई, कितने लोग मर जाते हैं, कितने लोग बेघर हो जाते हैं, कितने लोगों के घर टूट जाते हैं, कितने लोगों के घर बह जाते हैं, माँ बाप औलाद से बिछड़ जाते हैं, बीवी शोहर से बिछड़ जाती है, शोहर बीवी से बिछड़ जाता है, ये हरिकेन वगैरह जब आती है, वो जो एक खौफ का समा उस वक्त होता है कि पता नहीं क्या होगा, पता नहीं क्या होगा, पता नहीं क्या होगा। सुनामी के कई साल बाद हमारा इंडोनेशिया का सफर हुआ, सुनामी के कई सालों के बाद, और हमारा ग्रेनेडा का सफर हुआ हरिकेन के कुछ महीनों के बाद, हो सकता है एक आध साल के बाद हुआ हो। तो ये जो हवादिस होते हैं ये तो अल्लाह की कुदरत, तो हम जब वहां पहुंचे कई सालों के बाद बंडे आचे, तो जब हम वहां एरोप्लेन से पहुंचे बंडे आचे और एयरपोर्ट से बाहर जब निकले, तो बाहर निकलते ही यूं चारों तरफ देखा तो आसार तो कुछ भी नहीं थे, निशानियां तो सब खत्म हो चुकी थी, रिकंस्ट्रक्शन सब हो चुका था, पहले जैसा तो नहीं होगा लेकिन बहरहाल जाने वाले को, लेकिन फिर भी वो जो अल्लाह की तरफ से एक सुनामी की शक्ल में पकड़ आई थी, अजाब आया था, तो चारों तरफ नजर करो तो एक खौफ का मंजर था, दहशत, आदमी को डर लगे ऐसा, चारों तरफ देखे तो ऐसा लगे कि ये कोई, इंग्लिश में कहते ना स्पूकी जगह है, डर लगे आदमी को कि यहां कुछ भी हो सकता। ग्रेनेडा हम गए तो पहाड़ों को देख रहे थे, दरख्तों को देख रहे थे, वहां से हरिकेन का गुजर हुआ था, तो चारों तरफ नजर करे तो डर लगे आदमी को। ये जो अल्लाह की तरफ से पकड़ आती है, अजाब आता है, किसी एक फर्द की वजह से कभी आ जाता है अजाब, उसमें सब आ जाते हैं, फिर आखिरत में सबको उनकी नीयतों के मुताबिक उठाया जाएगा। तो इससे इबरत लेनी चाहिए कि ये जो जितने लोग हैं वो हमारी तरह ही थे, आराम से रहे, अब आज क्या हालत हो गई उनकी। ये मामला हमारे साथ भी पेश आ सकता है, ये मामला हमारे साथ भी पेश आ सकता है, यहां भी सुनामी आ सकती है। ऐसा नहीं समझने का कि हम लेस्टर जो है वो समंदर से बहुत दूर है। अल्लाह इतना बड़ा सुनामी भी भेज सकते हैं कि यहां तक पहुंच जावे। सुनामी नहीं तो जमीन फट जावे, जलजला आ जाए। भाई बारिश इतनी हो कि सैलाब आ जावे यहां लेस्टर में, हो सकता है। अल्लाह सब कुछ कर सकता है। बारिश बरसती है और एक घंटे में इतना पानी हो जाता है कि अकल उसको तस्लीम नहीं कर सकती कि एक घंटे में इतना पानी बरस सकता है कि इस शहर के अंदर इतना पानी जमा, अकल तस्लीम नहीं कर सकती। आजकल तो हिसाब किताब की सारी चीजें मौजूद है ना कि ना, एक घंटे के अंदर आसमान से इतनी बारिश बरस ही नहीं सकती। और दूसरे लोग उसे मेजर करते हैं कि जिस रफ्तार से वो बारिश बरस रही थी, एक घंटे के अंदर जमीन पर इतना पानी हो ही नहीं सकता। कुछ नहीं हो सकता, फिर भी होता है, इसलिए कि जिसके हाथ में सब कुछ है वो करता है, वो कर सकता है, जो चाहे कर सकता है। आंधी भेज दे, हवा भेज दे, पानी भेज दे, तो सबसे पहली चीज जिसकी इसलाह की जरूरत है वो ये कि ऐसे मौके पर हमें अपने बारे में सोचना चाहिए कि जिस मुसीबत में ये लोग मुब्तला हैं, मैं भी मुब्तला हो सकता हूं। ये सबसे पहली इसकी जरूरत है, जिसमें ये लोग मुब्तला हैं, मैं भी मुब्तला। ये इस मुल्क के हालात बदल सकते हैं, अल्लाह हमारी हिफाजत फरमाए, अल्लाह हमें अपनी पनाह में रखे। इस मुल्क के हालात बदल सकते हैं, और इस मुल्क के हालात अगर बदल गए तो हो सकता है कि मैं और आप विक्टिम हो जाएं। कोई भी विक्टिम हो सकता है, कोई भी कौम विक्टिम हो सकती है, हम भी हो सकते हैं। तो हमारी वही हालत हो सकती है जो रोहिंग्या के मुसलमानों की इस वक्त हुई है, और रोहिंग्या के मुसलमानों की जो इस वक्त हालत है, ऐसी हालत और कौमों की भी हुई है। बोस्निया की हालत हमारे सामने है, फलस्तीन के मुसलमानों की हालत हमारे सामने है, फिर जर्मन में यहूदियों की हालत हमारे सामने है, हिटलर के जमाने में उनके साथ जो कुछ हुआ, किसी भी कौम की हालत हो सकती है। इसलिए कि कुलूब अल्लाह के हाथ में है, अल्लाह जिसका दिल जिसके खिलाफ फेरना चाहे फेर सकते हैं। तो सबसे पहले हमें यह सोचना चाहिए कि ये वहां सुनामी आया, वहां जलजला आया, वहां सैलाब आया, यहां भी हो सकता है, अल्लाह की पकड़ आ सकती है। और अगर अल्लाह की पकड़ आ सकती है और मैं इसमें मुब्तला हो सकता हूं, तो फिर ऑटोमेटिकली दूसरा सवाल आएगा कि अगर मैं भी इसमें फ्यूचर में किसी वक्त मुब्तला हो सकता हूं तो बचाव की सूरत क्या है, मैं कैसे बच सकता हूं, कैसे बच सकता? ये ऑटोमेटिकली आएगा। लेकिन अगर तमाशा ही बनकर देखेंगे तो जहन में ही आएगा रोहिंग्या के मुसलमानों का प्रॉब्लम है, ये इरिटेरिया के मुसलमानों का प्रॉब्लम है, ये सीरिया के मुसलमानों का प्रॉब्लम है, ये अफगानिस्तान के मुसलमानों का प्रॉब्लम है, ये फुना का प्रॉब्लम है। तो थोड़ा बहुत चंदा वंदा दे दिया और फारिग हो गए। तो बचने के जो असबाब है उन असबाब को हम इख्तियार नहीं करेंगे। कोई मरज, कोई वबा फैल जावे और आपको पता चले कि हमारे पड़ोसी को तो वो जो मरज फैला हुआ है वो मरज हो गया हमारे पड़ोसी को, या फुना को, और आप तमाशा ही बनकर देखेंगे तो आप अपने बारे में फिक्र नहीं करेंगे। लेकिन अगर आप इस नुक्ते नजर से देखेंगे कि आज इसको हो गया है कल मुझे भी हो सकता है, तो फौरन डॉक्टर से पूछेंगे आप कि इससे बचने का भाई क्या तरीका है, तो डॉक्टर कहेगा कि वैक्सीनेशन। आप वैक्सीनेशन लगवा लेंगे, आप बच जाएंगे इंशाल्लाह। ये जो बड़ी बड़ी मुसीबतें हैं उनसे बचने के भी वैक्सीनेशन है, उनसे बचने के लिए भी ढालें हैं, इनसे बचने के लिए भी हथियार और असबाब हैं। तो ऐसे मौके पर हमें अपनी, अपने बच्चों की, अपने रिश्ते फिक्र करनी चाहिए कि हम कैसे बच सकें, और मालूम करें जो रूहानी अतिब्बा हैं उलमाए किराम मशाइख, उनसे पूछें कि ये मसाइब दुनिया में क्यों आते हैं, मसाइब आते क्यों हैं। नंबर एक मसाइब आते क्यों हैं, नंबर दो मसाइब आते क्यों है, बचने का तरीका क्या है, और फिर जो बचने का तरीका बतलाया जाए उसको हिर्ज़े जान बनाना, मजबूती से पकड़ लेना चाहिए, मजबूती से पकड़ लेना चाहिए ताकि हम इज्तिमाई मसाइब से भी बचें और इनफिरादी मसाइब से भी बचें। और उसके साथ उसके बाद दूसरा काम करना है, वो क्या कि ये जो परेशान लोग हैं, ये जो परेशान लोग हैं इनकी हम जितनी मदद कर सके हमें करनी चाहिए। हमें क्या करना है वो अभी पढ़कर सुनाया जाएगा। मेरी एक बहुत पुरानी मजलिस है जो कलमन हो चुकी है अल्हम्दुलिल्लाह, और इसमें बहुत ही अच्छे तरीके से बतलाया गया है कि आदमी अपने आप को इस किस्म की परेशानियों से बचाना चाहता है तो उसका तरीका क्या है। चार काम करने के हैं, वो चारों काम इसमें बतलाए जाएंगे। जो इन चार कामों को मजबूती से पकड़ के रखता है वो मुसीबतों में मुब्तला नहीं होगा, और अगर होगा तो मुसीबत असर नहीं करेगी, लोगों को नजर आएगा कि मुसीबत में है लेकिन वो मुसीबत में नहीं होगा। तो एक काम तो हमें ये करना है कि हरिकेन से बचने का तरीका क्या है, रोहिंग्या के मुसलमानों का जो हाल है उससे बचने का तरीका क्या है, मैं अगर मुब्तला हो गया तो मुझे क्या करना है कि मैं इस किस्म की मुसीबतों से, एक ये। और नंबर दो, हमारे सामने करीबियन का मसला भी है, मुस्लिम है गैर मुस्लिम है, जब परेशानी में मुब्तला हो सब हमारे भाई हैं, सब हमारे इंसानी भाई हैं, अगर सही चैनल से और मोतबर जराए से मुस्लिम की गैर मुस्लिम की ऐसे मौके पर आप मदद कर सकते हैं तो करनी चाहिए। इस वक्त हमने इस्लामिक दवा एकेडमी से जुमा से अपील की है रोहिंग्या के मुसलमानों के लिए, तो आप सब हजरात की खिदमत में गुजारिश है कि मेरी माओं और बहनों की खिदमत में भी गुजारिश है कि आप ताउन भेजें अपना, और ये भी जहन से निकाल दें कि भाई जकात तो हमारे पास 50 पाउंड ही रह गई है, सब रमजान में लिल्ला खर्च करो, लिल्ला खर्च करो। आपके अकाउंट में अगर 1000 पाउंड है तो आप 1000 पाउंड भी दे देंगे तो आप भूखे नहीं मर जाएंगे, अल्लाह आपको आइंदा महीने तक में इतना दे देगा कि आप खा भी सकेंगे, आपकी सारी जरूरतें पूरी हो जाएगी, आप किसी से कर्ज भी ले सकेंगे। वो इस पोजीशन में नहीं है, वो इस पोजीशन में नहीं है। पता नहीं कितने गुमूम उन पर तारी होंगे, एक ही औरत रो रही है कि मेरा शौहर कहां है मुझे पता नहीं। एक तो है ना कि मेरा शौहर मेरी आंखों के सामने कत्ल कर दिया गया है, ये भी बहुत बड़ा अजाब है, ये भी बहुत बड़ा गम है, लेकिन पता ही नहीं उसे पकड़ के ले गए कहां, ले गए जिंदा है मर गया है, दोबारा दुनिया में मिल भी सकेंगे पता नहीं। और शौहर उधर मैं इधर आ गई और अफरा तफरी में बच्चे कहां है वो भी पता नहीं, और यहां मेरे पास रहने की जगह नहीं, पहनने के लिए कपड़े नहीं और खाने के लिए खुराक नहीं है। इस एक औरत के ऊपर कितनी मुसीबतें हैं, कितनी मुसीबतें। अल्लाह अकबर, अल्लाह अकबर। तो हमें ताउन करना चाहिए, माली ताउन, और माली ताउन से भी बढ़कर दुआएं खूब करनी चाहिए, दुआएं खूब करनी चाहिए। तो इस वक्त मेरी जहां जहां तक आवाज पहुंच रही है उनकी खिदमत में एक गुजारिश है कि इस आवाज को आप भी आगे जहां जहां तक पहुंच सके पहुंचाओ, कि रोहिंग्या के मुसलमानों के लिए दिल खोलकर जकात सदका लिल्ला सब कुछ दो, जितना दे सके दो, जितना देने का दिल चाहे उससे ज्यादा दो। और सिर्फ इस्लामिक दावा एकेडमी में नहीं, आपका जहां जहां असर है, जिन जिन मस्जिदों में आप कह सकते हैं, लेस्टर में, लेस्टर से बाहर दूसरे शहरों में, दूसरे मुल्कों में, जहां जहां मेरी आवाज इस वक्त बहुत सी जगहों पर जा रही होगी, हर जगह के ऊपर ये तहरीक शुरू करो, और तहरीक शुरू करके रोहिंग्या के मुसलमानों का ताउन करो, इसलिए कि जो रिलीफ का काम करने वाले लोग हैं वो भी हरकत में आ गए हैं, उन्होंने अपने आप को मोबिलाइज कर लिया है, अब सही जराए से वहां तक पैसे पहुंचाना मुमकिन हो गया है। तो आप सब हजरात की खिदमत में मेरी ये दूसरी गुजारिश है। बाकी ये कि जो कुछ वहां पहले हाइटी में भी एक हरिकेन आया था, उसमें मुसलमानों की तादाद बहुत कम है, अक्सरियत गैर मुस्लिमों की है, उस वक्त भी हमने इस्लामिक दावा एकेडमी में अपील की थी और दूसरी मस्जिद वालों ने भी पूरे मुल्क में अल्हम्दुलिल्लाह, और मुसलमान इतना देखता है कि सही जराए से पैसे पहुंचाए जा सकते हैं या नहीं, इसलिए कि मुसलमानों को उनका मजहब ये सिखाता है, उनके नबी ने उनको ये सिखाया है कि मुस्लिम हो या गैर मुस्लिम, कोई तकलीफ में है तो उसका ताउन करो, करते हैं मुसलमान। हमारी जो मुस्लिम चैरिटीज हैं वो ये आजकल बरतानिया में भी सैलाब के वाकियात बहुत पेश आ रहे हैं, उन जगहों पर जाकर के बहुत खिदमत कर रहे हैं। तो हमारी जो ये चैरिटीज हैं इंग्लैंड में, जो चैरिटीज हैं वो सिर्फ बाहर नहीं, यहां भी बहुत काम कर रही है, यहां भी बहुत काम कर रही है। और जाहिर है कि वो चैरिटीज मुसलमानों के पैसों से काम कर रही है। तो इस वक्त चूंकि रोहिंग्या के मुसलमानों तक पैसे पहुंचाने के सिलसिले में हमारे पास सही जराए मौजूद हैं, इसलिए उसकी अपील कर रहे हैं। बाकी उसके बारे में तहकीक हो रही है, उस पर भी गौर करते हैं। लेकिन आप सब हजरात की खिदमत में गुजारिश है कि दो बातें मैंने अर्ज की हैं कि ऐसे हादिसात पेश आए तो सबसे पहले ऐसा गौर करो, सोचो कि अगर मेरे ऊपर ये हादिसा आ गया तो उस हादिसे से आने से पहले ही मैं, प्रिवेंशन इज बेटर देन क्योर, तो मुझे क्या करना चाहिए? तो ये चार काम करने चाहिए जो आज की और आइंदा हफ्ते की मजलिस में सुनाया जाएगा। ये तो हमें अपने लिए करना है, और अपने लिए ये काम करने के साथ साथ उनके लिए क्या करना है? नंबर एक, दुआ खूब करो, और नंबर दो, पैसा खूब दो लेकिन सही जराए से, और नंबर तीन, आप जो काम कर रहे हैं दुआ और पैसा दूसरों को भी कहो, भाई को कहो, बहन को कहो, बीवी को कहो, दोस्तों को कहो। और आप अगर मस्जिद के जिम्मेदार हैं या मस्जिद के जिम्मेदारों से बात करते हैं, उन्हें इसकी तरफ मुतवज्जे करो, जितना ज्यादा हो सके उनका ताउन करो। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक अता फरमावे। या इस्लामिक दवा एकेडमी में पीछे जो डिब्बा है उसमें आप डाल सकते हैं अपनी रकमें, और दफ्तर में भी जमा करा सकते हैं, पीछे जो हमारे जिम्मेदार हैं अहमद अली भाई वगैरह उनको भी, और रसीद भी मिल सकती है। तो आप अगर हैंड टू हैंड देंगे तो उस पर रसीद मिल जाएगी, और डिब्बे में डाल देंगे तो डिब्बे में पूरा हफ्ते में निकाल करके फिर उसकी रसीद अलग बनेगी। तो आप खुद भी आकर के दे सकते हैं अपनी रकमें पीछे इस रोहिंग्या की अपील के लिए। अल्लाह ताला शानहू भाई सबको तौफीक दे, और ये चंद दिनों तक इसका ऐलान भी रहेगा ताकि जरा अवेयरनेस आए, और बाकी दूसरी मस्जिदों में भी होना चाहिए, हो रहा होगा, मुझे इल्म नहीं है, इल्म में मशवरा कर रहे होंगे, वो कभी होता है, दो तीन हफ्ते के बाद भी अपील करते हैं, लेकिन हर मस्जिद के अंदर अपील हो, हर मस्जिद के अंदर, छोटी से छोटी मस्जिद के अंदर अपील होनी चाहिए। इसलिए कि अगर 200 पाउंड वहां पहुंच जाए ना, 200 पाउंड 200 पाउंड वो एक फॉर्चून होगा उनके लिए, 200 पाउंड उनके लिए फॉर्चून होगा। इसे जो हो सके वो करो, जो हो सके। और मेरे भाइयों, ये जो गरीबों के ऊपर हमें जकात खर्च करने की आदत है, नहीं, इस आदत को बदलो, जकात भी दो अगर जकात है तो, और जकात के साथ लिल्लाह भी दो, लिल्लाह दो, इसलिए कि उस लिल्लाह की आपको बहुत बरकतें होंगी। तो हमेशा याद रखो कि अगर कोई ऐसा रिलीफ वगैरह की अपील हो और आप 1000 पाउंड जकात देते हैं तो 200 पाउंड लिल्ला भी दे दो, साथ में 300 पाउंड लिल्ला भी दे दो, अल्लाह ने आपको दिया हुआ है तो। आप 50 पाउंड जकात देते हैं तो 20 पाउंड लिल्ला भी दे दो, 10 पाउंड लिल्ला भी दे दो साथ में। और खैरात के बड़े फवाइद हैं, वो इसमें वो जिमनन वो भी आ जाएगा इंशाल्लाह। तो अल्लाह ताला शानहू इस पर हमें अमल करने की तौफीक दे। और फिर मैं अर्ज करता हूं कि इसकी तरफ खास तवज्जो फरमाएं, और दूसरों को खूब मुतवज्जे भी फरमाएं, दूसरों को खूब मतलब। और जैसे मैंने अर्ज किया कि इस्लामिक दावा एकेडमी का तो तालीम और ताल्लुम का काम है, हमारे ये दावत का काम है, हम तज़किया का काम है, ये तो ज़िमनन कर रहे हैं, ये नहीं कह रहा कि यही दो, ये तो हमने लोगों की सहूलत के लिए हमने भी ये काम किया, भाई हम भी कर लेंगे ये आपकी आसानी के लिए, जहां दिल चाहे दो, जहां दिल चाहे दो, लेकिन दो, और इसको अवेयरनेस पैदा करो लोगों के अंदर। और रोहिंग्या के मुसलमान इस वक्त बहुत परेशान है, बहुत बुरी हालत है, बांग्लादेश की हुकूमत जो है वो भी इस सूरत हाल से परेशान है, तो उनको भी परेशान, हुकूमत को भी परेशानी से बचाने के लिए हमें कुछ करना चाहिए। अल्लाह ताला शानहु मदद फरमावे सबकी, फदल फरमावे, और मुसलमाना ने आलम के हाल पे रहम फरमाए, और सब 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 की हालत पे अल्लाह रहम फरमाए, सबको सुकून इत्मीनान वाली दुनियावी जिंदगी भी नसीब करे और हमारी उखरवी जिंदगी भी नसीब करे।
हदीसात से बचने का रास्ता, अल्हम्दुलिल्लाह वकफा वस्सलातु वस्सलामु अला सय्यदिर रुसुल व खातमिल अंबिया व अला आलिहि असफिया व असहाबिहि अतकिया अम्मा बाद فقال النبي صلى الله عليه وسلم بادروا بالصدقه فان البلاء لا يتخطاها رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. دنیا حوادث کی جگہ ہے، دنیا میں حادثات پیش آتے رہتے ہیں، کبھی زلزلہ، کبھی سیلاب، کبھی سونامی، کبھی اور کوئی مصیبت. ایسے موقع پر ذہن میں ایک سوال بار بار اٹھتا ہے کہ کیا ان حوادث سے بچنے کا کوئی راستہ ہے؟ زلزلے سے اور سونامی سے بچنے کا کیا طریقہ ہے؟ اللہ تعالیٰ کی کائنات میں جو بڑی بڑی طاقتیں ہیں، پانی جو سیلاب کی شکل اختیار کر جاتا ہے، زمین ہلتی ہے اور زلزلے کی شکل پیدا ہو جاتی ہے، پہاڑ سے لاوا ابلتا ہے اور بستیاں نیست و نابود ہو جاتی ہیں، ہوا آندھی کی شکل اختیار کر لیتی ہے اور تباہی مچا دیتی ہے، اور کبھی کبھی انسان ظلم اور بربریت کا طوفان بن کر خطرناک ہتھیاروں سے بستیوں کی بستیاں تباہ کر دیتا ہے. یہ تمام حوادث جن کے مقابلے میں انسان اپنے آپ کو بے بس پاتا ہے، ان سے بچنے کا کیا طریقہ ہے؟ حضرت موسیٰ علیہ السلام اور افلاطون، اس سلسلے میں گزشتہ ہفتے کی نشست میں حضرت موسیٰ علیہ السلام اور افلاطون کے قصے کے حوالے سے ایک اشارہ کیا تھا کہ افلاطون نے حضرت موسیٰ علیہ السلام سے پوچھا کہ آسمان اگر کمان بن جائے اور ساری مصیبتیں تیر اور اللہ تعالیٰ تیر پھینکنے والا، تو بچنے کی کیا شکل ہے؟ موسیٰ علیہ السلام نے فرمایا کہ ایسی صورت میں بچنے کی ایک ہی شکل ہے، تیر پھینکنے والے کے پہلو میں جا کر بیٹھ جانا چاہیے. اللہ تعالیٰ کی نافرمانی پکڑ کا سبب ہے. اصل طریقہ تو یہی ہے کہ اللہ تعالیٰ سے اپنا تعلق اس کی اطاعت اور فرما برداری کے ذریعے مضبوط کیا جائے، اس لیے کہ اللہ تعالیٰ کی پکڑ اس کی نافرمانی کی وجہ سے آتی ہے. اللہ تعالیٰ ارشاد فرماتے ہیں وَكَمْ قَصَمْنَا مِنْ قَرْيَةٍ كَانَتْ ظَالِمَةً، ہماری نافرمانی.
بس بھائی، یہاں سب سے پہلی بات کہ یوں تو اللہ کی نافرمانی ہمیں کرنی ہی نہیں چاہیے، لیکن جب بھی کوئی مصیبت، تکلیف، بیماری، پریشانی آئے تو اس کا کوئی دوسرا حل ڈھونڈنے سے پہلے سب سے پہلا کام جو کرنا چاہیے وہ یہ کہ اپنی زندگی کو بدل کر اللہ کی فرما برداری بھی آ جانا چاہیے. سب سے پہلا کام یہ کرنا. اس لیے کہ اللہ کی نافرمانی ہوگی تو اللہ ناراض، اور اللہ کی فرما برداری ہوگی تو اللہ راضی. جب اللہ راضی ہوگا تو پھر مصیبت میں نہیں رکھے گا. سب سے پہلی چیز یہ کرنی چاہیے. جو فرما بردار ہوتا ہے اللہ تعالی شانہ اسے مصیبتوں سے بچا لیتے، اور اگر وہ مصیبت میں گرفتار ہوتا ہے تو صبر اسے ایسا ملتا ہے کہ اللہ اکبر، اور اس مصیبت میں مر جاتا ہے تو شہادت کی موت نصیب ہوتی ہے. اللہ کی فرما برداری، اور اللہ کا اگر نافرمان ہے اور پھر مصیبت آتی ہے تو چھوٹی سی مصیبت میں بھی بے قرار ہو جائے گا، چھوٹی سی مصیبت میں بے قرار ہو جائے، چھوٹی سی مصیبت بے قرار ہو جائے گا اور خوب پریشان رہے گا، اور مرے گا تو بھی اللہ تعالی شانہ کی رحمت سے دور ہو کر مرے گا، شہادت کی موت نہیں. اس لیے اللہ کی فرما برداری اختیار کر. سب سے پہلا علاج تو یہ ہے کہ اپنی زندگی اللہ کی مرضی کے مطابق رکھے. اگر اللہ کی مرضی کے مطابق ہے زندگی تو مصیبتیں نہیں آئیں گی، اور اگر مصیبتیں آئیں گی تو پریشانی نہیں ہوگی.
قصمنا من قرية كانت ظالمة, ہماری نافرمانی کرنے والی کتنی بستیوں کو ہم نے ہلاک کر دیا. دوسری جگہ اللہ تعالیٰ ارشاد فرماتے ہیں, وَكَمْ مِنْ قَرْيَةٍ أَهْلَكْنَاهَا فَجَاءَهَا بَأْسُنَا بَيَاتًا أَوْ هُمْ قَائِلُونَ فَمَا كَانَ دَعْوَاهُمْ إِذْ جَاءَهُمْ بَأْسُنَا إِلَّا أَنْ قَالُوا إِنَّا كُنَّا ظَالِمِينَ. اور بہت سی بستیوں کو ہم نے تباہ کر دیا اور ان پر ہمارا عذاب رات کے وقت آیا, یا ایسی حالت میں کہ وہاں کے باشندے دوپہر کے وقت آرام میں تھے. سو جس وقت ان پر عذاب آیا اس وقت ان کے منہ سے یہی بات نکلی کہ واقعی ہم ظالم اور گنہگار تھے. کتنی بستیاں ایسی ہیں جن میں رہنے والوں کو اللہ تعالیٰ نے ہلاک کر دیا, ان کے پاس عذاب ایسے وقت میں آیا کہ وہ رات کو سوئے ہوئے تھے یا دوپہر کے وقت قیلولہ کر رہے تھے. جب عذاب آیا تو ان کے پاس اس کو روکنے کی طاقت نہیں تھی, وہ اپنی زبان سے صرف اتنا کہہ سکے کہ ہم ظالم تھے, ہم گنہگار تھے, ہم حد سے تجاوز کرنے والے تھے, ہم نافرمانی کرنے والے تھے. وہ بیچارے اس سے آگے نہ کچھ کر سکے نہ کہہ سکے. ان پر یہ عذاب کیوں آیا؟ نافرمانی کی وجہ سے. اس سے پہلی والی آیات کو دیکھیے, اللہ سبحانہ و تعالیٰ ارشاد فرماتے ہیں, اتبعوا ما انزل الیکم من ربکم ولا تتبعوا من دونه اولیاء. تم اتباع کرو اس کا جو تمہارے پروردگار کی طرف سے اتارا گیا, اور اس کو چھوڑ کر دوسروں کو رفیق مت بناؤ. تمہاری طرف تمہارے پروردگار کی طرف سے جو شریعت بھیجی گئی ہے اس کو دل و جان سے قبول کرو اور اس پر عمل کرو, اور تمہارے پروردگار کو چھوڑ کر دوسرے رفیقوں کی اتباع مت کرو اور ان کے طریقوں کو مت اپناؤ. تمہارے پروردگار کی طرف سے جو دین تمہارے لیے بھیجا گیا ہے اسی کی پیروی کرو, اس لیے کہ تم سے پہلے ایسی بہت سی قومیں گزر چکی ہیں جنہوں نے اللہ تعالیٰ کے دین کو چھوڑ کر دوسروں کے طریقے کو اپنایا, تو اللہ سبحانہ و تعالیٰ نے ان کو تباہ اور برباد کر دیا. قوموں کی ہلاکت. اللہ تعالیٰ نے قوموں کو اور بستیوں کو ان کی نافرمانی کی وجہ سے ہلاک کیا. فَكُلًّا أَخَذْنَا بِذَنْبِهِ فَمِنْهُمْ مَنْ أَرْسَلْنَا عَلَيْهِ حَاصِبًا وَمِنْهُمْ مَنْ أَخَذَتْهُ الصَّيْحَةُ وَمِنْهُمْ مَنْ خَسَفْنَا بِهِ الْأَرْضَ وَمِنْهُمْ مَنْ أَغْرَقْنَا وَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ وَلَكِنْ كَانُوا أَنْفُسَهُمْ يَظْلِمُونَ. ہم نے ہر ایک کو اس کے گناہ کی وجہ سے پکڑ لیا, ان میں سے بعضوں پر ہم نے سخت ہوا بھیجی اور بعضوں کو ہولناک آواز نے پکڑ لیا, اور بعضوں کو ہم نے زمین میں دھسا دیا اور بعضوں کو ہم نے ڈبو دیا. اور اللہ ان لوگوں پر ظلم نہیں کرتا, لیکن وہ لوگ خود ہی اپنے اوپر ظلم کرتے تھے. ہر نافرمانی کرنے والی قوم کو اللہ تعالیٰ نے اس کے گناہ کی وجہ سے پکڑ لیا اور ہلاک کر دیا. بعضوں پر ہوائیں بھیجی, بعضوں کو فرشتے کی چیخ نے ہلاک کر دیا, بعضوں کو زمین نگل گئی, بعض پانی میں غرق ہو گئے. اور یہ سب کچھ اس لیے نہیں ہوا کہ اللہ تعالیٰ نے ظلم کیا, نہیں, بلکہ لوگ خود ہی اپنے اوپر ظلم کرتے ہیں. وہ غلط کام کرتے ہیں جس کے نتیجے میں مصیبتیں آتی ہیں. جیسی کرنی ویسی بھرنی, زمین میں جیسا بیج ڈالو گے ویسی ہی پیداوار ہوگی. اگر جو کے بیج ڈالو گے تو جو نکلے گا, اور چاول کے بیج ڈالو گے تو چاول. اگر کوئی کسان جو کے بیج بوئے اور جو کی پیداوار پر شکایت کرے کہ جو کیوں نکلا, باقی کھیتوں میں تو چاول اگ رہے ہیں, تو اس سے کہا جائے گا کہ بھائی قصور تیرا ہے, اگر تو بھی چاول کے بیج بوتا تو چاول اگتے. ٹھیک اسی طرح میرے بھائیوں, جو برے اعمال کے ساتھ زندگی گزارتا ہے اس پر اللہ تعالیٰ کا عذاب آتا ہے. اللہ تعالیٰ لوگوں پر ظلم نہیں کرتا, وہ رحیم اور عادل ہے, کسی پر بھی ظلم نہیں کرتا. لوگ گناہ کر کے خود ظلم کرتے ہیں, ایسے کام کرتے ہیں جن کی وجہ سے مصائب کے حالات پیدا ہوتے ہیں. حوادث سے بچنے کے لیے اصل تدبیر ڈر کے گناہ. معلوم ہوا کہ اللہ تعالیٰ کی نافرمانی کی وجہ سے عذاب آتا ہے, تو اللہ تعالیٰ کے عذاب سے بچنے کا سب سے پہلا طریقہ حوادث سے بچنے کا سب سے پہلا راستہ اللہ تعالیٰ سے اپنا تعلق مضبوط کرنا ہے, اور اللہ تعالیٰ سے تعلق مضبوط ہوگا شریعت پر چلنے سے, اللہ تعالیٰ کے پورے دین اپنانے سے. کچھ لیا اور کچھ چھوڑا والا معاملہ نہیں. ایسا نہیں کہ نماز ہمارے لیے آسان ہے اس لیے پڑھ لی, مگر پردہ کرنا مشکل معلوم ہوا تو چھوڑ دیا. عبادات ہمارے لیے آسان ہیں لہذا ان کا اہتمام کیا, مگر معاملات, معاشرت اور اخلاق کو چھوڑ دیا اس لیے کہ مشکل ہے. نہیں میرے بھائیو, اتبعوا ما انزل الیکم من ربکم, چلو اسی پر جو تم پر تمہارے رب کی طرف سے اترا. غیر مسلموں کے ساتھ رہنے کا یہ طریقہ ہے, مسلموں کے ساتھ رہنے کا یہ طریقہ ہے. مالی حقوق یہ ہیں, پڑوسیوں کے حقوق یہ ہیں. کسی کو حقارت کی نظر سے نہیں دیکھنا چاہیے, کسی سے حسد نہیں کرنا چاہیے, کسی کا مذاق نہیں اڑانا چاہیے, کسی پر ظلم نہیں کرنا چاہیے. یہ دین کے سارے تقاضے ہیں. اس پورے دین کو اپنانا اور اس پورے دین پر عمل کرنا اللہ تعالیٰ کے تعلق کے لیے ضروری ہے. اگر اس دین کو نظر انداز کیا تو یاد رکھو کہ ہم نے اس جرم کی وجہ سے بہت سی قوموں کو پہلے بھی نیست و نابود کر دیا ہے, کہیں تمہارا بھی وہی حشر نہ ہو. بہرحال حوادث سے بچنے کا ایک طریقہ تو یہ ہے, اور اصل طریقہ یہی ہے, لیکن اس کے علاوہ تین چیزیں اور بھی ہیں. اب کل چار چیزیں ہو گئی. حوادث سے بچنے کے لیے پہلی اور اصل چیز تو یہی ہے کہ ہم تمام گناہوں سے توبہ کر کے تقوی والی زندگی اختیار کر لیں, اور تقوی والی زندگی اختیار کر کے اللہ تعالیٰ کے بھیجے ہوئے پورے دین کو اپنائیں اور زندگی کو اس کے مطابق بنائیں. بچاؤ کی دوسری چیز استغفار. اس کے بعد دوسری چیز استغفار کا اہتمام ہے. استغفار کی کثرت رہنی چاہیے. اللہ تعالیٰ ارشاد فرماتے ہیں, وَمَا كَانَ اللَّهُ لِيُعَذِّبَهُمْ وَأَنْتَ فِيهِمْ وَمَا كَانَ اللَّهُ مُعَذِّبَهُمْ وَهُمْ يَسْتَغْفِرُونَ. اللہ تعالیٰ لوگوں کو آپ کے ہوتے ہوئے عذاب نہیں دیں گے, اور اسی طرح اللہ تعالیٰ ان کو عذاب نہیں دیں گے جب کہ وہ استغفار کرتے رہیں. میرے عزیزوں, اللہ تعالیٰ اپنے بندوں کو اس حال میں ہلاک نہیں کرتے کہ وہ استغفار کا اہتمام کرتے رہے ہوں. اللہ تعالیٰ سے بخشش چاہتے رہتے ہو, وہ اللہ تعالیٰ سے التجا کرتے رہتے ہو, استغفر اللہ استغفر اللہ, اے اللہ معاف فرما دے, اے اللہ معاف فرما دے. اے کریم آقا, ہم گنہگار ہیں, ہم کمزور ہیں, معاف فرما دے. اللہ تعالیٰ کا دستور ہے کہ جس بستی میں استغفار کرنے والے لوگ آباد ہوں اس بستی پر عذاب نہیں بھیجتے. اللہ کے مقرب بندوں کا عجیب حال, ہمارا حال بہت گھرا ہوا ہے. ہم گناہ کر کے بھی استغفار نہیں کرتے, اور اللہ تعالیٰ کے مقرب بندے نیک کام کر کے بھی استغفار کرتے ہیں. ان کا دل پکار پکار کر کہتا ہے کہ اے اللہ, تیری عبادت کا حق جس طرح ادا کرنا چاہیے تھا ہم سے نہیں ہو سکا, آپ معاف فرما دے. کانوا قلیلا من اللیل ما یہجعون وبالاسحار ہم یستغفرون. اللہ کے متقی بندے رات کو بہت کم سوتے تھے اور آخر شب میں استغفار کرتے تھے. اللہ تعالیٰ اپنے متقی بندوں کا حال بیان فرما رہے ہیں کہ ان کی صفات میں سے ایک صفت یہ ہے کہ وہ راتوں کو اٹھ کر تہجد کی نماز پڑھتے ہیں, ان کے پہلو بستر سے الگ رہتے ہیں, وہ سوتے کم ہیں, رات کا اکثر حصہ تہجد کی نماز میں گزارتے ہیں, مگر اس کے باوجود وہ رات کے آخری حصے میں اپنے آپ کو عبادت میں کوتاہی کرنے والے سمجھ کر استغفار میں مشغول ہو جاتے ہیں. اللہ تعالیٰ کے خصوصی بندوں کی صفات. دوسری جگہ اللہ تعالیٰ اپنے مخصوص بندوں کی صفات بیان فرماتے ہیں, وعباد الرحمن الذين يمشون على الارض هونا واذا خاطبهم الجاهلون قالوا سلاما والذين يبيتون لربهم سجدا وقياما والذين يقولون ربنا اصرف عنا عذاب جهنم ان عذابها كان غراما. اور رحمان کے خاص بندے وہ ہیں جو زمین پر عاجزی کے ساتھ چلتے ہیں, اور جہالت اور جب جہالت کا کام کرنے والے उनसे बात करते हैं तो वो सलामती की बात करते हैं और वो रातों को अपने रब के आगे सजदा और क़याम में गुजारते हैं और दुआ में कहते हैं कि ए हमारे रब, हमसे जहन्नम का आज़ाब दूर रखे, बेशक इसका आज़ाब चिमटने वाला है। रहमान ताला के ये ख़ास बंदे अपनी रात सजदे और क़याम में गुजारते हैं, मगर इसके बावजूद जब वो दुआ के लिए हाथ उठाते हैं तो ये नहीं कहते कि ए अल्लाह, हमने रात का अक्सर हिस्सा आपकी इबादत में गुजारा, इसलिए हमें जन्नत अता फरमा दीजिए। नहीं, वो अल्लाह ताला से डरते हैं और कहते हैं रब्बना सरिफ अन्ना अज़ाब जहन्नम, ए हमारे रब, आप हमें जहन्नम के अज़ाब से बचा लीजिए। वो लोग नेक काम करते करके डरते हैं, हम गुनाह करके भी नहीं डरते। वो नेक काम करके अपनी तकसीर का एतराफ़ करते हुए अल्लाह ताला से माफ़ी मांगते हैं, हम अल्लाह ताला की नाफरमानी करके भी अपनी तकसीर का एतराफ़ नहीं करते और अल्लाह ताला से माफ़ी नहीं मांगते। वकूफ़ अरफा के बाद इस्तिग़फ़ार। देखिए, हाजी अरफा से बख्शा बख्शाया हुआ पाक होकर लौटता है, तब भी उसे इस्तिग़फ़ार का एक हुक्म होता है, ثم افيدوا من حيث افاد الناس واستغفروا الله ان الله غفور رحيم। तुम लौटो अरफात से जहां से सब लोग लौटते हैं और अल्लाह ताला से मगफिरत तलब करो, बेशक अल्लाह ताला गफूर रहीम है। सवाल यह है कि पाक हो जाने के बाद इस्तिग़फ़ार का हुक्म क्यों? इसलिए कि तकसीर का एतराफ करवाना है कि ए अल्लाह, तू कितना करीम है कि हमारे गुनाहों के अंबार के बावजूद तूने हमारी अरफा की टूटी फूटी इबादत को बहाना बनाकर हमारी बख्शिश फरमा दी। अब इस बख्शिश पर जो तेरा शुक्र का हक है वो हमसे अदा नहीं हो सकता, हम इस तकसीर पर आपसे मगफिरत तलब करते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम और इस्तिग़फ़ार। आप सल्लल्लाहु अलैहि वसल्लम मासूम होने के बावजूद उम्मत की तालीम के लिए इस्तिग़फ़ार का बहुत एहतमाम फरमाते थे। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वल्लाहि इन्नी लास्तग़फिरुल्लाह व अतूबु इलैहि फिल यौम अक्थर मिन 70 मर्रा, अल्लाह की कसम, मैं दिन भर में 70 मर्तबा से ज्यादा अल्लाह की जनाब में इस्तिग़फ़ार और तौबा करता हूँ। इन्नी लास्तग़फिरुल्लाह फिल यौम 100 मर्रा, मैं दिन में 100 मर्तबा इस्तिग़फ़ार करता हूँ। तो दूसरी चीज़ जिसकी ज़रूरत है वो तौबा और इस्तिग़फ़ार है। सबसे अहम चीज़ तो अल्लाह ताला से अपना ताल्लुक़ जोड़ना है और इस ताल्लुक़ के लिए भी तौबा और इस्तिग़फ़ार ज़रूरी है, इसलिए कि गुनाह हो जाते हैं जिसकी वजह से ताल्लुक़ में फ़र्क आ जाता है, तौबा के ज़रिए ताल्लुक़ बहाल हो जाता है। और अगर हम गुनाह से बच कर रहें फिर भी हम पर इस्तिग़फ़ार लाजिम है, इसलिए कि अल्लाह ताला का जो हक हक के शुक्र है वो हमसे अदा नहीं हो सकता। इस्तिग़फ़ार की बरकत। जो शख्स इस्तिग़फ़ार को अपना दाइमी मामूल बनाता है उसे अल्लाह ताला मुसीबतों से महफूज रखते हैं और उसकी ज़रूरतें पूरी फरमाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं मन नज़िम अल-इस्तिग़फ़ार जअलल्लाहु लहु मिन कुल्ली ज़िक़्किन मख़रजा व मिन कुल्ली हम्मिन फ़रजा व रज़क़हु मिन हैथु ला यहतसिब। जो शख्स इस्तिग़फ़ार को लाजिम पकड़ता है अल्लाह ताला उसके लिए हर तंगी से निकलने का रास्ता बनाते हैं, हर गम से नजात अता फरमाते हैं और उसकी ज़रूरत पूरी फरमाते हैं ऐसी जगह से जहाँ से उसको गुमान भी नहीं होता। अल्लाह ताला इस्तिग़फ़ार की बरकत से हर मुश्किल को आसान करते हैं और उसकी दीनी दुनियावी ज़रूरियात का इंतज़ाम फरमाते हैं। रिज़्क की ज़रूरत है तो रिज़्क अता फरमाते हैं, इल्म की ज़रूरत है तो इल्म अता फरमाते हैं, शिफा की ज़रूरत है तो शिफा अता फरमाते हैं, सब्र की ज़रूरत है तो सब्र अता फरमाते हैं। जिस चीज़ की ज़रूरत होती है अल्लाह ताला इंतज़ाम फरमाते हैं। तो सबसे पहली चीज़ ताल्लुक मा अल्लाह है, मासियत वाली ज़िंदगी से बचकर अल्लाह ताला की फरमा बरदारी वाली ज़िंदगी इख्तियार करना और पूरे दीन पर इस्तिक़ामत के साथ रहना। इसके साथ दूसरी चीज़ इस्तिग़फ़ार का अहतमाम है, रोज़ाना एक तादाद मुकर्रर करके तस्बीह के दानों पर भी इस्तिग़फ़ार पढ़ो اور تنہائی میں رو کر اللہ تعالیٰ سے عاجزی بھی کرو کہ اے اللہ معاف فرما دے, یا اللہ معاف فرما دے. جو بندہ اللہ تعالیٰ سے معافی مانگتا رہے گا اللہ تعالیٰ بڑے بڑے مصائب سے اس کی حفاظت فرمائیں گے.
بس بھائی, تو فوری جو ہمیں کام کرنا ہے وہ یہ ہے کہ توبہ کر کے اپنا تعلق اللہ سے جوڑنا ہے. اس کی ہمیں کوشش کرنی ہے کہ زندگی میں اللہ کی کوئی نافرمانی نہ رہے, اور اگر نافرمانی ہو جائے تو فوراً توبہ. گناہوں سے خوب بچنا ہے, ہو جائے تو توبہ. گناہوں سے بچنا ہے, ہو جائے تو توبہ. تقوی اور توبہ, تقوی کا معنی گناہوں سے بچنا, اور توبہ کا معنی اگر گناہ ہو جائے تو اس کی گندگی کو دھونا. تقوی اور توبہ, ٹی این ٹی, تقوی اور توبہ. انشاءاللہ یہ دو کام اور دوسرے دو کام ہیں, کل چار کام ہیں, ان کو اگر ہم کریں گے. تیسرا کام ہے دعا کہ یہ اللہ ہماری حفاظت فرما, یہ اللہ ہماری حفاظت فرما, اور اللہ کی پناہ مانگے, اللہ اپنی پناہ دے. اس سلسلے میں ہمارے یہاں سے ایک کتاب چھپی ہے, المعوذات. تو یہ جو معوذات ہیں وہ تین تین منٹ لگتی ہے روزانہ پڑھنے کے لیے, تو یہ لے لیں ایک کاپی یہاں سے, اور روزانہ اس کا معمول بنائیں, اس کو پڑھتے رہیں. تو دعا. اور چوتھی چیز جو ہے وہ ہے صدقہ اور خیرات. جو اللہ کے راستے میں خیرات کرتا ہے وہ بھی مصیبتوں سے بچتا ہے. یہ چار کام ہمیں اپنی حفاظت کے لیے کرنے ہیں, اور اس وقت جو لوگ دنیا میں پریشان ہیں ان کے لیے ہمیں دعائیں بھی خوب کرنی ہیں کہ اللہ تعالی شانہ ان کی مدد فرمائے, ان کی پریشانیوں کو دور کرے, اور ساتھ میں مالی اعتبار سے جتنا تعاون ہو سکے صحیح ذرائع سے ان کا مالی تعاون بھی کرے. جو 5,000 نہیں دے سکتا وہ 500 تو دے سکتا ہے, جو 500 نہیں دے سکتا وہ 50 تو دے سکتا ہے. اور یہ طلبہ کالج یونیورسٹی میں پڑھنے والے, مدرسے میں پڑھنے والے, جن کی اپنی کچھ کمائی نہیں ہوتی بلکہ بہت سے قرض لے کر کے پڑھ رہے ہیں, تو آپ 50 نہیں دے سکتے تو 5 تو دے سکتے ہیں, 5 نہیں تو 5 پینی تو دے سکتے ہیں. ہر شخص کو اپنی اپنی حالت کے مطابق اللہ کے راستے میں ضرور خرچ کرنا چاہیے. ٹھیک ہے, تو اللہ کے راستے میں ہم خرچ کریں گے تو اس کے دو فائدے ہوں گے. ایک فائدہ تو یہ کہ ہماری حفاظت ہوگی, اس لیے کہ یہ چار چیزوں میں ایک چیز صدقہ بھی ہے, خیرات بھی ہے. اور دوسرا فائدہ یہ ہوگا کہ جو لوگ اس وقت پریشانی میں مبتلا ہے ان کی پریشانی بھی دور ہوگی. ہاں, تو اس کا بڑا فائدہ ہے خیرات کرنے کا, اور خیرات سے جو ہے اللہ کا غصہ ٹھنڈا ہوتا ہے, خیرات سے موت اچھی آتی ہے, خیرات سے مصیبتیں دور ہوتی ہیں. آئندہ ہفتے کی نشست میں اس پر آئے گا انشاءاللہ. تو یہ کام ہمیں کرنے ہیں بھائی, سب کرو گے کہ نہیں؟ اللہ تعالیٰ شانہ ہمیں عمل کی توفیق دے, اور اللہ تعالیٰ شانہ پوری دنیا میں سب مسلمانوں کو, سب انسانوں کو صحیح سمجھ عطا فرمائے, آپس کی یہ نفرتیں اللہ ختم فرمائے, اور ایک دوسرے کا احترام کرنے والا بنائے, اور اللہ تعالیٰ شانہ سب پر فضل فرمائے, اور بیماروں کو اللہ شفا عطا فرمائے, اور جو انتقال کر گئے ہیں اللہ تعالیٰ شانہ انہیں بھی, ان کی بھی مغفرت فرمائے, ان کے درجے بلند فرمائے, اور جو جس پریشانی میں مبتلا ہے اللہ تعالیٰ شانہ سب کا کفیل بن جائے, اور اللہ تعالیٰ شانہ سب کو قلبی سکون عطا فرمائے, اور اللہ تعالیٰ شانہ اپنے بندوں کو نیکیوں کی توفیق عطا فرمائے, اچھائیوں کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین, وصلی اللہ علی نبینا محمد.